الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم قل فلله الحجة البالغة ولو شاء لهداكم أجمعين صلوات بجي محمد وعلى محمد آپ سے درخواست کروں گا یہ تین روزہ مجالس کی آج پہلی مجلس ہے اپنے تمام مرحومین کے لیے جن کا کوئی پڑھنے والا نہیں ان کو شامل کر کے اور تمام شہداء ملت کے سال ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ ایک صلوات عنایت فرما دیجئے محمد و آل محمد ایک بار اور اس سے بہتر انداز میں بلند آواز ظاہر ہے کہ یہ تینوں مجالس مخصوص ہیں معصوم کونین سلام اللہ علیہ سے تو تینوں مجالس میں تینوں مجالس جیسے ابھی جہاں پڑھی ہیں وہاں بھی یہی رہا کہ تینوں دن شہزادی ہی کا ذکر یعنی مرکز اور محور وہی قرار پائے گا فضائل میں بھی اور مصائب میں بھی یقیناً اور ہستیوں کا بھی ذکر ہوگا لیکن ہماری کوشش یہ ہے کہ کیونکہ یہ جس ہستی سے منسوب ہیں مجلسیں اس کا ذکر اس کا پیغام زیادہ سے زیادہ آپ کے کانوں تک آپ کی سماعتوں تک پہنچتا رہے ظاہر حق تو ادا نہیں ہو سکتا لیکن جتنا ہو سکتا ہے تین دن وہاں کیا ہے ایک وہ الگ مضمون تھا یہاں اب یہ اعلان کر دیں گے الگ حجت بالغہ حجت کسے کہتے ہیں حجت بالغہ کیا ہے یہ عنوان رہے گا انشاءاللہ کوشش کریں گے حجت بالغہ کے عنوان پر آپ سے تین دن گفتگو کر لے ہم جیسا طالب علم کوشش ہی کر سکتا ہے بس تین دن یہی محور رہے گا کہ یوں سمجھ لیجئے کہ حجت بالغہ تو میں نے آپ کو عنوان قرار دے دیا اس میں اندر جو مطلب چھپا ہوا ہے وہ مطلب یہ ہے کہ یہ پیغام دنیا کو بتانا ہے پہنچانا ہے کہ فاطمہ کون ہے کون ہے دکتر دیکھیں نا بڑی معذرت کے ساتھ ہمارے یہاں بھی چند مخصوص واقعات تک محدود رہتی ہے بات بہت معذرت کے ساتھ بزرگوں کی بات نہیں کر رہا لیکن جو آج جس چیز کے ہم عادی ہو چکے ہیں وہ محدود واقعات محدود چیزوں تک رہتا ہے تحلیل و تجزیہ کا مزاج ختم ہو گیا تحقیق کا مزاج ختم ہو گیا کہ واقعات کی تحلیل و تجزیہ کیسے کیا جائے اور آج کے زمانے پہ اس کی تطبیق اور اس کے مصداق کو تلاش کیا جائے آج اس کی ضرورت ہے نا اس زمانے میں ضرورت ہے کہ ان ہستیوں کا یہ جو ایام فاطمہ کے نام سے ماشاءاللہ ایک سلسلہ شروع ہو گیا ورنہ یہاں تو تھا ہی نہیں آپ کو معلوم ہے ہمارے بچپن میں کہا کوئی ایک مجلس کہیں ہو گئی تین جماعت ثانی کو کوئی تیرہ جماعت لول اس کے دیوا تو غائب ہوتا تھا معاملہ اب ماشاءاللہ یہ ہوا کہ الحمدللہ کہ تاریخ میں لوگوں کو اگر نہیں ملتا کوئی پڑھنے والا تو اس سے آگے پیچھے بھی تین روزہ پانچ روزہ پورے پاکستان میں قیام فاطمہ کے عنوان سے تو پھر ہونا بھی یہ چاہیے کہ جب لوگ اسی نام پر آ رہے ہیں تو اسی ہستی کا جتنا زیادہ سے زیادہ ذکر ہو سکتا ہے وہ کیا جائے ٹھیک ہے تو بس آپ بھی دعا کریں مجھے حقیر فقیر کے لیے کہ اللہ مجھے توفیق دے کہ میں کچھ مطلب آپ تک پہنچا سکوں صلوات بھیجیے محمد آل محمد پر سورہ انعام 149 آیت اور جو بیچارے انگلش میڈیم کے بچے میں ان کو بیچارہ اس لیے کہتا ہوں کہ اپنی زبان سے جو دور ہو جائے وہ بیچارہ ہی ہو جائے تو جو بیچارے اردو نہیں جانتے ان کے لیے 149 فخر یہ ہونا چاہیے کہ اپنی زبان پہ فخر ہونا چاہیے انسان کو سیکھے زب یا ابھی منع نہیں کر رہا ہوں 50 زبانیں سیکھے ابھی ظاہر ہے آج کل تو زمانے کی ضرورت ہے اگر نہیں پڑھے گا انگلش تو کیا آگے جائے گا مولوی خامہ خامہ کیوں منع کرے بچوں کو کہ وہ انگلش نہ پڑھنا وہ انگلش نہیں پڑھے گا تو بیچارہ آگے کہاں سے جائے گا آگے سب کچھ انگلش میں ہی ہے لیکن انگلش پڑھنے کا مطلب یہ تھوڑی ہوتا ہے کہ انسان اپنی زبان سے اپنا رشتہ توڑ لے اپنی زبان سے تو رشتہ نہ توڑے نا کہ اردو کی گنتی نہیں آپ بڑے فخر سے سوچا تھا 43 یہ کیا ہوتا ہے तो ये फख्र की बात नहीं है। वो बेचारा फख्र समझ से कहता है कि मुझे तो उर्दू आती नहीं, उर्दू की गिनती, ये तो जिल्लत की बात है कि तुम्हें अपनी मादरी जबान की उर्दू ना आती हो, उसकी गिनती ना आती हो, ये कोई फख्र की बात नहीं। फख्र से कहना, अच्छा ये लफ्ज़ तो हमने सुना नहीं, हमें पता नहीं हम इंग्लिश मीडियम के हैं, तो ये फख्र की बात नहीं होती, ये तो इंतहाई पस्ती की बात है कि जबान जितनी सीखना है सीखो, पढ़ते जाओ, लेकिन अपनी जबान की हिफाजत, अपनी जबान की हिफाजत करनी है। लिहाजा मैंने अर्ज किया 149वीं आयत सूरह अनआम की, इरशाद रब्बुल इज्जत, कुल फलिल्लाहिल हुज्जतुल बालिगा, ऐ हबीब कह दीजिए इन लोगों से कि हुज्जत बालिगा तो अल्लाह के लिए है। क्या मतलब हुज्जत बालिगा अल्लाह के लिए है? यानी ये कुछ भी कह ले, सबसे बड़ी दलील अल्लाह के पास है, यानी हर दलील और हर बुरहान को काटने वाली दलील अल्लाह की दलील है। ये बज़ाहिर मुशरिकीन को जवाब दिया गया, जो बात करते 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 यहां तक आ जाते थे, कोई दलील नहीं मानते थे, कहते थे भाई बस अल्लाह की मर्जी, अल्लाह जिसे चाहता है, जब कोई दलील नहीं होती तो वो ये दलील देते थे कि अल्लाह जिसे चाहे हिदायत दे, जिसे चाहे हिदायत ना दे। तो उसका जवाब दिया, वलो शाह अल्लाह हदाकुम अजमईन, अगर अल्लाह चाहता तो तुम सबको हिदायत दे देता। यानी नहीं दी ना, नहीं दी हिदायत सबको, क्यों नहीं दी? हिदायत भी नहीं दी, गुमराह भी नहीं किया। अगर ये मशीयत पर तुम इल्ज़ाम डालोगे, कभी अल्लाह की मशीयत है, जिसे चाहेगा हिदायत देगा, जिसे चाहेगा गुमराही में रखेगा, तो भाई जजा और सजा का तस्वूर कहाँ गया? फिर जन्नत और दोज़ख क्यों? भाई अल्लाह ने चाहा कि वो बुरा करे, उसने बुरा किया तो सजा क्यों दे रहा है? अल्लाह ने चाहा ना, उसने थोड़ी चाहा, वो तो मजबूर है। अल्लाह ने चाहा उसने कत्ल कर दिया, अल्लाह ने चाहा उसने डाका मार दिया, अल्लाह ने चाहा उसने चोरी की, अल्लाह ने चाहा बदमाश बन गया, अल्लाह ने चाहा लुटेरा बन गया, अल्लाह ने चाहा यहाँ का हाकिम बनने का गुनाह कर बैठा इस मुल्क का, तो उसमें उसका क्या कसूर? भाई अल्लाह चाहता था। तो क्या ये इस जबर के अकीदे की रद्द कर रही है ये आयत? नहीं, ऐसा नहीं है। अगर जबर होता, वो जो तुम अपने गुनाहों पर पर्दा डालने के लिए कह देते हो कि अल्लाह की मर्जी यही थी, बेशक अल्लाह की मर्जी थी, उसका भी मतलब आज बता देंगे आपको कि अल्लाह की मर्जी का मतलब क्या होता है। मर्जी अलग है, मशीयत अलग है। मर्जी अलग है, अभी अभी तफसील बता देंगे। मर्जी अलग है, मशीयत अलग है। मर्जी अल्लाह के रजा का नाम है, जिससे राजी हो जाए उसको अपनी मर्जियां दिया करता है। अभी इसकी तफसील में जाएंगे, तफसील में जाएंगे, इत्मीनान रखिए, अभी तो सिर्फ मुकदमा बना रहे हैं। और मशीयत अल्लाह के इरादे का नाम है, यानी ऐसा नहीं कि अल्लाह कादिर नहीं है, अल्लाह कादिर है हर शय पर, लेकिन यह ना समझना कि कुदरत का मतलब यह है कि अल्लाह जिसे चाहे हिदायत दे, जिसे चाहे गुमराह करे। आयात का भी सहारा लेते हैं, यहदी मन यशा व युज़िल्लु मन यशा, अल्लाह जिसे चाहता है हिदायत देता है, जिसे चाहता है गुमराह करता है। ये भी तो आयत है ना कुरान की, तवज्जो रखिएगा। इंशाल्लाह जिंदगी रही, तीनों मजलिसें पहली मजलिस से मरबूत रहेंगी। जिसने ये मिस कर दिया फिर वो सवाल ना करे बाद में, क्योंकि मुमकिन है बहुत सारे जवाब आज ही की मजलिस में निकल जाएं और बाद में उसे सवाल करे। तो अब यहां मशीयत क्या है? मशीयत अल्लाह के इरादे का नाम है। अल्लाह के इरादे को कहा जाता है मशीयत। जब इरादा कर लेगा तो हो जाएगा। इज़ा अरादा शयन अन यक़ूला लहू कुन फयकून, जब वो किसी शय का इरादा कर ले तो कहता है हो जा, वो हो गई। लेकिन इसका यह मतलब नहीं कि तुम पे जबर है। अगर तुम पे जबर है तो फिर अंबिया क्यों भेजे? अगर तुम पे जबर है तो रसूल क्यों भेजे? अगर तुम पे जबर है तो इमाम क्यों भेजे? किताबें क्यों भेजी? आसमानी सहीफे क्यों भेजे? कुरान क्यों भेजा? इसीलिए भेजा कि अपनी मर्जी, तुम जिम्मेदार हो, जभी तो जजा और सजा है। वरना जबर होता तो अच्छे काम की जजा कैसी? भाई अल्लाह ने चाहा तुमने अच्छा काम कर दिया, तुम्हारी अपनी क्या खूबी है? भाई ये जबर तो हैवानों के साथ है ना, जबर तो हैवानों के साथ है कि अच्छा भी है बुरा भी है, इसीलिए उसके साथ ना जन्नत है ना दोजख है हैवान के साथ। क्यों? कि अगर कोई सांप है तो भाई अल्लाह ने उसको सांप बनाया, वो क्या करे? उसका काम ही डसना है। सांप से अच्छाई की उम्मीद क्यों? भाई पैदा इसलिए हुआ है। बिच्छू डंक मार रहा है तो भाई पैदा इसीलिए हुआ है ना बिच्छू, उसका काम ही है। ये अल्लाह ने ऐसे ही बनाया, वहां जबर है। समझ में आ रही है बात? अगर कोई जानवर वफादार है तो हमेशा वफादारी रहेगा, दगाबाजी थोड़ी करेगा। भाई उसको बनाया इसीलिए है। कोई भी हैवान हो, घोड़ा हो, दूसरे हैवान हो, जो से भी हो, जिस लोमड़ी चालाक है तो चालाक ही रहेगी, बेवकूफ नहीं बन सकती।
गीदड़ बुजदिला तो बुजदिली रहेगा, शेर बहादुर है तो बहादुर ही रहेगा, ऐसे ही है ना। लेकिन अब ये जिसने भी है, जितनी भी मखलूकात, अब देखिए इंसान क्या है, क्यों मैंने इस आयत का इंतखाब किया है, वलौशा अलहदाकुम अजमईन, अल्लाह चाहता तो तुम सबकी हिदायत कर देता, जबर के जरिए सब कोई तुम्हें गुमराह होते नहीं तो अभी तुम्हें खल्क करने का फायदा क्या हुआ, फायदा क्या हुआ खल्क में, नहीं तुम्हें इख्तियार देकर भेजा है, क्या इख्तियार देकर भेजा है, इन्ना हदैनाहु सबीला इम्मा शाकिरन व इम्मा कफूरा, हमने रास्ता बता दिया, हिदायत भी कर दी रास्ते की तरफ, अब इल्जाम मशीयत पे ना डालना, अब ये तुम्हारा अपना इख्तियार होगा कि कुफ्र करने वाले बनो या शुक्र करने वाले बनो। और फिर एक जगह अल्लाह मोहम्मद मोहम्मद फलहमा अब दूसरेगा फालहमहा फुजूरहा व तक्वाहा, इल्हाम कर दिया तुम्हारी फितरत में, जानवरों को क्या इल्हाम किया, उन्हें भी इल्हाम हुआ, शहद की मक्खी को इल्हाम हुआ ऐसे रस चूसना, ऐसे छत्ता बनाना, ऐसे रहना है, मकड़ी को इल्हाम हुआ ऐसे जाला बनाना है, है ना, हैवानों को भी इल्हाम हुआ, लेकिन जब इंसान को इल्हाम की बात आई तो क्या बात आई, फालहमहा फुजूरहा व तक्वाहा, दोनों चीजों का इल्हाम किया है, अच्छाई का भी बुराई का भी, यानी तुम्हारी फितरत में वो इम्तियाज वो शनाख्त की कुव्वत दे दी कि तुम अच्छे और बुरे में तमीज कर सको, ये तुम्हें दी खूबी, उनको एक एक जिस सिफत में पैदा किया वैसे ही हैं, मगर तुम्हें ये दी सलाहियत कि अच्छाई और बुराई को पहचान के अख्तियार करो ताकि सजा के भी हकदार बनो और जजा के भी सजावार बनो, यानी जजा भी तुम्हें मिले क्योंकि अपनी मर्जी से कर रहे हो ना, तुम्हें मालूम हो गया कि ये अच्छा है ये बुरा है, लिहाजा एक इंसान, अब आप देखिए आप पहले आपकी सिफात बता दूं, ये इस आयत का जो मैंने इंतखाब किया है, अब वो उस दलील के बाद जब आयत पढ़ूंगा तो बात समझ में आ जाएगी कि इसका मतलब क्या है, कुल फलिल्लाहिल हुज्जतुल बालिगा, इसका मतलब क्या है कि अल्लाह के लिए है, सब दलीलों बुरहानों से बड़ी दलील है जो अल्लाह ने तुम्हारे लिए रखी है, हुज्जत बालिगा उसी के पास है, वो हुज्जत बालिगा की अदना सी मिसाल देता हूँ आपको, एक इंसान और मखलूकात कितनी है दीगर, आप शुमार कर सकते हैं, कोई कर सकता है, आलमीन में जो मखलूकात है मालूम है, चंद के सिवा कुछ भी नहीं, लिखने बैठेंगे 100, 200, 400, 500, 1000, 2000, 5000, इससे ज्यादा कोई नाम गिन सकेगा, अरे 10,000 लिख ले, समंदरी मखलूकात निकाल ले, आसमान की मखलूकात, परिंद चरिंद दरिंद मिला के कितने लिख लेगा, 1,000, 2,000, 5,000, 10,000, इससे ऊपर तो कहानी नहीं जाएगी, कितनी मखलूकात हैं, लाखों मखलूकात समंदर के अंदर, लाखों मखलूकात फिजा में, और दूसरे आलमीन जो उनमें क्या कुछ है कुछ नहीं मालूम, है कि नहीं है, जमीन के हैवानों को नहीं गिन सकता, जमीन के अंदर अलग हैवान, जमीन के ऊपर अलग हैवान, खुश्की के अलग, समंदर के अलग, अच्छा अब आप देखिए इंसान क्या है, फिर मलाइका, फिर जिन्नात, है कि नहीं है, ये सब मखलूकात है ना, चांद सूरज सितारे सब हैं, अब आइए इंसान क्या है, अब आइए इंसान क्या है, एक इंसान, एक इंसान क्या कहते हैं आप इंसान को, कभी कहते हैं भाई बड़ा शेर है भाई ये तो, अरे भाई बड़ा शेर है ना, अरे भाई बड़ा बहादुर है, यानी क्या मतलब, जानवर थोड़ी है, वो सिफत उस शेर की है इसमें बहादुरी, तो आप कहते हैं भाई ये तो बड़ा बिल्कुल शेर की तरह है, शेर की तरह मैदान में जाता है, भाई किसी माँ ने शेर को पैदा किया है, वो शेर तो नहीं इंसान पैदा किया है, लेकिन मालूम हुआ कि इस इंसान में शेर की सिफत है, और माजरत के साथ बुरा मत मानिएगा, समझाने के लिए एक बात कह रहा हूं, क्योंकि बहुत ही ऐसा कहते हैं कि आपने आदमी देख लिया जो जिसका जुस्सा जो है बहुत बड़ा हो, कहते कि और बड़े जुस्से वाला आदमी देख लिया आपने तो क्या कहते हैं उसको, भाई हाथी नहीं लगता, मजाक में कहते हैं हाथी चला आ रहा है, कोई लंबा आदमी देखा का भाई ऊंट भी कितना बिल्कुल देखो इसका कद कैसे निकल रहा है, कोई बुजदिल देखा गीदड़ की तरह भाग गया मैदान छोड़ के, और कोई आपके साथ चालाकी कर गया लोमड़ी की तरह चालाके से बच के रहना है ना, सांप की तरह डसता है, अरे बिच्छू की तरह डसता है, ऐसा है कि नहीं है, है ना, इंसान को भाई इसका अज़्म इसका हौसला पहाड़ की तरह है, हिमालय की तरह है, अरे भाई ये समंदर की तरह गहरा है, है ना, और ये शजर सायादार है, ये बुजुर्ग हमारा शजर सायादार, यानी और फिर कहते हैं कोई भाई ये तो बिल्कुल फरिश्ता है, कहते नहीं कहते, हालांकि आदमी है ना, कहते बोला फरी, और किसी को ऐसे काम करते देखा दिनात का जिन्नात है भाई, तो जिन्हे आदमी थोड़ी है जिनकी तरह काम कर रहा है कि नहीं है, और किसी को गधा भी कह देते, कहते नहीं कहते, और हर माना में कह देते हैं सामान ज्यादा उठा तो गधे की तरह काम करता है, यानी अक्ल नहीं है वहीं पे रहता है। अब आप समझ में आ रही है आपकी बात कि जितनी भी अच्छी बुरी सिफात है, यानी तमाम मखलूकात में जो एक एक सिफत अलग सूरज की तरह फैस पहुंचा रहा है इंसान के लिए कहा जाता है कि वाला इंसान जनाब सूरज की तरह इसका इल्म जो है वो रोशनी हर तरफ फैला रहा है, ये चांद जैसा है भाई, चांद की तरह रोशन है, चांद जैसा चेहरा है, ये सितारों की तरह दमक रहे हैं बच्चे, ये सितारों की तरह, ये फूलों की तरह महकते बच्चे है कि नहीं है। यही तो समझाना चाह रहा हूं आपको कि लाशऊरी तौर पर इंसान खुद ऐलान कर रहा है कि तमाम मखलूकात में अलग अलग जो एक एक सिफत है, इसलिए ये अशरफ मखलूकात है कि कोई मखलूक ऐसी नहीं है जिसकी सिफत इस एक इंसान में ना हो। बयक वक्त नहीं, समझे मेरी बात को, कि एक ही वक्त में ये सारी सिफात जमा नहीं, लेकिन इसी इंसान में हर सिफत हो सकती है कि नहीं, और है कि नहीं, है ना। किसी को आप कहते हैं ऐसा है, किसी को आप कहते हैं वैसा है, कोई अच्छा है कोई बुरा है, कोई लोमड़ी की तरह चालाक है, यानी बता दिया ना कि वो सब अलग है, तू अलग है, तू चाहे तो फरिश्ता भी बन सकता है, तू चाहे तो हैवान से पस्त भी बन सकता है, समझ में आए। तो तेरी फितरत में दलीलें रखी, क्या दलीलें दे रहा है तू दीन के खिलाफ, अपने ऊपर गौर कर ले तो तुझे समझ में आ जाएगा। कुल फलिल्लाहिल हुज्जतुल बालिगा, ए हबीब कह दीजिए कि अल्लाह के लिए हुज्जत बालिगा, यानी तमाम दलीलें जो तुम्हारी हैं अल्लाह की एक दलील के सामने खत्म है, कुछ भी नहीं है, ये हुज्जत बालिगा यानी सारी दलीलों को काटने वाली, आखिर तक पहुंचाने वाली, खुदा के सबूत के लिए आखिर तक पहुंचाने वाली दलील अल्लाह की दलील है, और कोई दलील नहीं है। अल्लाह चाहता तो सबको, तो सबको हिदायत देता तो फिर जहन्नम और दोजख का, जन्नत और जहन्नम का मसला ही नहीं था फिर भाई। इसीलिए हैवानों के लिए कोई जन्नत जहन्नम का किस्सा है नहीं है ना, क्यों नहीं है, इसलिए कि भाई वो वहां जबर है, अल्लाह ने खुद ऐसा बनाया है ना, तो जब बनाया तो सजा काहे की देगा, सजा थोड़ी देगा सांप को जहन्नम में डालेगा और किसी अच्छे जानवर को जन्नत में डाल देगा, ऐसा तो नहीं है अल्लाह का कानून। हाँ, आपको इख्तियार जरूर दिया कि जिस हैवान से तुम्हें जरर पहुंचे या पहुंचने का खतरा भी हो मार दो, सांप के सर कुचलने का हुक्म दिया कि नहीं दिया, लेकिन देखिए सांप का काम है डसना है ना, उसको सजा नहीं है, लेकिन अगर इंसान में सांप की सिफत पैदा हो जाए, अगर इंसान कहते ना सांप की तरह डसता है, डसने वाले के लिए आस्तीनों में सांप पालने का मुहावरा किसके, इंसान के लिए है ना, लेकिन क्योंकि तुझे सांप नहीं बनाया था, तू सांप बन गया तो अब तेरे लिए सजा जरूर है, तुझे बिच्छू नहीं बनाया था लेकिन तू बिच्छू की तरह डसने लगे लोगों को तो तेरे लिए सजा जरूर है। हाँ, अब अगर तू मंजिलें तय करता हुआ चला गया और फरिश्तों की सिफात पैदा कर ली तो तू इसलिए फरिश्तों से अफजल है कि फरिश्ते नेकियों पर मामूर हैं, वो गुनाह की लज्जत को जानते ही नहीं, वो गुनाह से आशना ही नहीं, तू गुनाह से आशना था उसके बावजूद अपने आप को बचा के मलकूती सिफात पैदा की, तो अब बताइए मलाइका से अफजल हुआ कि नहीं हुआ। समझ में आ गई बात, अब अफजल हुआ। ये आयत की तशरीह करना मुझ पर लाजिम था ना कि पहले बात समझ में आ जाए, کہ حجت بالغہ کا میں نے کیوں عنوان مضمون جو ہے اختیار کیا اور یہ عنوان رکھا ان تین مجالس کے لیے حجت بالغہ. تو اب سمجھ میں آ گئی بات کہ اللہ کے لیے حجت ساری, اور اللہ چاہتا تو سب کو ہدایت دے دیتا, لیکن نہیں, تمہارے اعمال کی بنا پہ ایسا نہیں کیا, جبر نہیں کیا, تم کو اختیار دیا نا, اچھا کرو گے تو اچھا, برا کرو گے تو برا. ہاں اختیار دیا کتنا ہے, یہ نہ سمجھنا کہ اختیار کلی, نہیں, یہاں بھی جب چاہے گا اپنی مشیت, اپنے ارادے اور اپنی قدرت کا اظہار کر دے گا. یعنی جہاں تم اس حد پر پہنچو گے کہ انا ربکم الاعلی کا نعرہ لگانے لگو کہ میں سب سے بڑی طاقت, میں سب سے بڑا پالنے والا, تو پھر یاد رکھنا کہ جب اس نعرے کی آواز آئے کہیں سے بھی آئے تو سمجھ لینا کہ اب کوئی موسیٰ آنے والا ہے. آئیے اب اصل مطلب کی طرف آپ کو لے کے چلیں, مقدمہ مکمل کیا, لیکن گزارش یہ ہے کہ تھوڑا تھوڑا سا آگے تشریف لے آئیے, آگے بالکل جگہ خالی ہے, اچھا نہیں لگ رہا, یہ فرش ازا آباد کر دیجئے, ماشاءاللہ, جزاک اللہ. اور یہ بچے جو جوان پیچھے بیٹھتے ہیں ان پہ مجھے بڑا دکھ ہوتا ہے. خدا کے بندوں, بچوں جوانوں کو تو آگے بیٹھنا چاہیے, ہراول دستہ آپ لوگ ہوتے ہو, آپ پیچھے بیٹھتے ہو. بزرگوں سے تو میں کہتے ہی نہیں, وہ جہاں بیٹھے اطمینان سے ٹیک لگا کہ مجھے کوئی شکایت نہیں ہوتی. ظاہر بزرگ ہیں, جہاں ان کو سہولت ہے وہاں بیٹھے ہیں, جوان اور بچے وہ پیچھے پیچھے تاکہ بھاگنے میں آسانی رہے نکل کے. خدا کے بندو آگے بیٹھا کرو مجلس میں, بلند آواز سے ایک سلوات بھیجیے محمد علی محمد. آئیے بس اب یہ حجت بالغہ کی مصداق کہاں تلاش کریں ہم دنیا میں, وہ کون ہے حجت بالغہ, یا کون کون ہے حجت بالغہ, یا کتنی جگہ پر حجت بالغہ, کیونکہ تو قرآن کی آیت ہے نا, تو جب یہ قرآن کی آیت ہے تو دنیا میں کوئی تو مصداق ہے نا, کہیں تو مصداق, ایک نہیں ایک سے زیادہ بھی ہو سکتے ہیں, لیکن یہ ہے کہاں, کسے حجت. تو پہلے حجت کا لفظی معنی کر دیں, پھر بات کو آگے بڑھاتے ہیں کہ حجت کسے کہتے ہیں. حجت کا مادہ ہے حج یا حج, دونوں مصدر ہیں, جس کا معنی ہے قصد کرنا, ارادہ کرنا. یہ حج بیت اللہ کے لیے جاتے ہیں, حجت اللہ بھی قرآن کی آیت میں آیا ہے. تو اس کیا مطلب ہے کہ جو اللہ کے گھر کا ارادہ کرے, تو حج کیا ہے, قصد یا ارادہ کرنا. اسی لیے لوگ جس راستے پر یا جس جادے پر بھی چلتے ہیں, جس راہ پر چلتے ہیں, اسے کہا جاتا ہے مہجا. جو راستہ اپنے لیے اختیار کریں اسے کہتے ہیں مہجتن, لیکن تنوین ہٹا دیں تو مہجا, ٹھیک ہے نا, مہجا. جیسے توبتن, تا ساکن کر دیں, تا تانیس تو ہو جاتا ہے توبہ, تا تانیس تو ہے نا بعد میں, اسی طرح مہجتن اور مہجا سمجھانے کے لیے عرض کر رہا ہوں. تو مہجا, مہجا ایک مسیر کو کہتے ہیں, راستے کو کہتے ہیں. ضروری نہیں کہ یہ سڑک کا مادی یعنی اسے مٹیریل کا بنا ہوا راستہ ہو, پہاڑوں پہ بنا ہوا راستہ ہو, دریا میں بنا ہوا راستہ, نہیں, جس مسیر پہ چل رہا ہے, یعنی فکری راستے کو بھی, یعنی جس فکری راہ پر چل رہا ہے اسے بھی مہجا کہا جاتا ہے. اسے مہجت البیضاء, بہت بڑی کتاب ہے ہمارے یہاں, مشہور ترین کتاب ہے, اور بہت ساری کتابوں کے نام ایسی مہجا پہ کہ بیضا, نورانی راستہ یا روشن راستہ یا سفید راستہ, یہ مہجا کا معنی ہے. یعنی فکری راستے کے لیے بھی مہجا کا لفظ استعمال ہوتا ہے, ارادے اور قصد کا نام ہے, اسی سے نکلا ہے حجت. حجت بھی کیونکہ دوسرے کی دلیل و برہان کو جواب دینے والا, کاٹنے والا, اپنی دلیلیں پیش کرتا ہے, اس راستے پر چلتا ہے, قصد کرتا ہے اپنے مخالف کی دلیلوں کو قطع کرنے کا قصد کرتا ہے, لہذا اس کی دلیلیں اس کی کہلاتی ہیں, یہ برہانیں, یہ کہلاتا ہے حجت. یعنی وہ قصد, وہ ارادہ جس کے تحت دوسرے کی دلیل کو رد کیا جائے, اسے کہتے ہیں حجت, کہ بس اب میں نے حجت قائم کر لی. یعنی حجت قائم کرنے کا مطلب کہ اب مخالف کے پاس کوئی دلیل ہے ہی نہیں. اسی لیے اللہ نے قل فللہ الحجت البالغہ, اللہ کے لیے حجت بالغہ, یعنی وہ دلیل کہ جس کے سامنے تمہاری کوئی دلیل کام نہیں کرے گی. بس دنیا میں اس کے مصداق کہاں تلاش کریں, قرآن کس پہ نازل ہوا, پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم. آ گیا میں آپ کو منزل کی طرف آہستہ آہستہ لے کر آ رہا ہوں, وہی نازل ہوا ہے نا. تو مصداق, تفسیر, یہ سب کہاں سے ملے گی؟ حجت بالغہ کا کوئی مصداق, کوئی تفصیل, کوئی موقع کچھ تو ہونا چاہیے نا کہ حجت अब जैसे मैं पहले एक रिवायत पढ़ दूं आपके सामने कि इमाम मूसा काज़िम अलैहिस्सलाम इरशाद फरमाते हैं, अमल हुज्जत तो हुज्जत है, आप फरमाते कि हुज्जत दो तरह की है, अल्लाह की हुज्जत जो है वो दो तरह की है, हुज्जतु जाहिरा व हुज्जतुल बातिना, एक हुज्जत जाहिरी है एक हुज्जत बातिनी है। फअमल हुज्जतु जाहिरा अल अंबिया व रसूल वल अइमा, हुज्जत जाहिरा अंबिया हैं रसूल हैं और अइमा ताहिरीन। फअमल वअमल हुज्जतुल बातिना फल उकूल, और हुज्जत बातिना खुद इंसान के अंदर अक्ल है, अक्ल जो खुद बता देती है कि क्या गलत है क्या सही है। ये इम्तियाज अच्छाई और बुराई करने की ताकत और किसी को तो नहीं दी ना अल्लाह ने, किसी हैवान को तो नहीं दी, किसी को नहीं दी सोचने समझने की ताकत, जिसको जितना दिया है बस उतना ही। लोमड़ी चालाक है तो चालाक ही है बस अपनी हद तक, कभी मोटरसाइकिल नहीं बना सकती, बना सकती है, साइकिल ईजाद नहीं कर सकती, कुछ भी नहीं कर सकती, ऐसे ही है ना। लेकिन यहां पे ऐसा नहीं है, इंसान के लिए ऐसा नहीं है, इसको अक्ल दी है अच्छे और बुरे में तमीज करने के लिए, लेकिन अक्ल भी काफी नहीं होती जनाब। अक्ल का काम है बताना समझाना कि ये अच्छा है ये बुरा है। अब मुझे बताइए चोरी करने वाले को क्या नहीं मालूम कि चोरी करना बुरा काम है, मालूम है ना। डाका डालने वाले को नहीं मालूम कि डाका डालना बुरी बात है, मालूम है ना। लेकिन अक्ल का काम है तमीज करना, फलुकूल, इसीलिए तो सजा और जजा का है। अक्ल चीजों में तमीज तो दे देती है, लेकिन अक्ल इस बात पर कादिर नहीं कि आपको अच्छा काम करे कराए आपसे और बुरे काम से रोके। अक्ल ने कहा कि यह काम अच्छा है, मगर अक्ल इस पर कादिर नहीं कि आपसे वो काम करा भी दे। अक्ल ने बता दिया कि यह बुरी बात है, तोहमत लगाना झूठ बोलना गीबत करना, लेकिन अक्ल इस बात पे कादिर नहीं कि रोक दे। वो जो कादिर है वो क्या चीज है, अक्ल तो हुज्जत है ना, अक्ल ने तो बता दिया, अब आपके पास कुछ नहीं बचा। मासूम फरमाते हैं कि अक्ल हुज्जत है, अक्ल खुद बताएगी कि अच्छा क्या है बुरा क्या है, इसके बाद तुम जजा और सजा के मुस्तहिक करार पाओगे, क्योंकि तुम्हें अक्ल दी है। इसीलिए पागल के पर कोई हुक्म आता है नहीं आता, मजनून पे कोई हुक्म है शरीयत में नहीं है, क्योंकि उसकी अक्ल काम नहीं कर रही। लिहाजा इंसानों में भी अगर किसी कोई पागल है तो उस पर कोई हुज्जत नहीं, ना नमाज ना रोजा ना कोई और हुक्म, क्यों मजनून है। मिसाल भी दे दी दुनिया में कि तुम्हारे दरमियान में भी अगर कोई मजनून है दीवाना है तो मैं उसको भी किसी बुराई की बिना पे सजा नहीं दूंगा, क्योंकि इसका ताल्लुक है अक्ल के साथ। तो अक्ल का काम है बताना, अक्ल का काम है बताना। बस वो तीसरी चीज क्या है, माजरत चाहता हूं मुकदमा बड़ा होता जा रहा है, लेकिन इसके बगैर वो बात आगे बढ़ ही नहीं सकती जो मैं बयान करने जा रहा हूं, इसके बगैर नहीं बढ़ सकती जब तक ये बात समझा ना दूं। वो आखिरी चीज क्या है कि भाई अक्ल को भी देख लिया ना, अक्ल ने बता तो दिया कि ये अच्छा ये बुरा, लेकिन अक्ल कादिर तो नहीं है। कितने बड़े अक्लमंद नहीं जानते कि जुल्म करना कितनी बड़ी बात है, जितने बड़े बड़े चोर डाकू लुटेरे स्मगलर कातिल बैठे हैं, क्या ये बेवकूफ है? बेवकूफ होते तो पूरी पूरी कौमों पर डाके डाल रहे होते, ये कत्ल गारत गरी मची होती, ये लोग ये रगमाल बने हुए होते। दुनिया भर की बात कर रहा हूं, किसी एक जगह की नहीं। अक्ल है ना, अक्ल जानते ना कि अच्छा है ये बुरा है, लेकिन इख्तदार के लालच में दौलत के लालच में सब काम कर रहे हैं कि नहीं कर रहे। बस वो तीसरी चीज कौन सी है कि जो अक्ल पर भी गालिब है, जो ये इख्तियार रखती है कि इंसान से कराए या ना कराए। चलिए बस दो आयतें पढ़ेंगे आपको बात वाजे हो जाएगी। सलावत भेजिए मोहम्मद वाले मोहम्मद पर, आयत भी पूरी नहीं, आयत भी पूरी नहीं, एक आयत का एक हिस्सा, तीन लफ्ज पढ़ेंगे आपकी बात समझ में आ जाएगी, आप वहां तक पहुंच जाएंगे, क्योंकि तकरारी हो जाएगा वरना किस्सा खत्म। अल्लाह अला कुलूबहिम, हमने इनके दिलों पर मोहर लगा दी, वाला समहिम वाला अबसारहिम, समातों पे मोहर लगाई, बसीरत पे मोहर लगाई है ना, और इनके लिए कयामत के दिन सख्त अजाब है। खत्म अल्लाह अला कुलूबहिम वाला समहिम वाला अबसारहिम, ऐसे ही है ना, हमने इनके समातों में बसात में हर चीज पे मोहर लगा दी, इनके लिए बदतरीन दर्दनाक अजाब है, अजीम अजाब है। قرآن میں تعبیرات ہیں, یہاں عقل کا تو ذکر ہی نہیں ہے. کیا ہم نے ان کی عقلوں پہ مہر لگا دی؟ اگر عقلوں پہ مہر لگا دی تو وہی بات آگے کہ جب یہ سوچنے سمجھنے والی نہیں تو پھر سزا کائے کی؟ عقل کا ذکر نہیں ہے. وجہ اور پھر دوسرے کا جعل لکم السمع والابصار والافئدہ, ہم نے یوں ہی تمہیں پیدا نہیں کیا, سماعت بھی دی, بصارت بھی دی اور دل بھی دیا. دل دیا, عقل کا ذکر نہیں ہے, دل کا ذکر ہے. کیوں؟ ابو جہل کے عقل پہ پہرا تھوڑی تھا. اگر عقل کام نہ کر رہی ہوتی تو اسلام اور رسول اسلام کے خلاف اتنی بڑی بڑی سازشیں کیسے تیار کرتا؟ اور جتنے بھی ابو ابو کر کے جتنے دشمن تھے, ابو لہبوں ابو جہلوں جتنے بھی تھے اسلام کے دشمن, عقلیں تو کام کر رہی تھی نا, لیکن ظلم کی اس حد پر پہنچ چکے تھے کہ قرآن کہتا ہے ختم اللہ علی قلوبہم, اب یہ سیدھے راستے پہ نہیں آ سکتے. کیوں؟ ہم نے ان کے دلوں پہ مہر لگا دی. کیوں؟ سزا دینا ہی دینا ہے. جب سزا دینا ہے عقل کتنی کام کرتی رہے, ظالموں کے دلوں پہ مہر لگا دی جاتی ہے. کیوں؟ کہ مشیت طے کر لیتی ہے کہ انہیں سزا دینی ہے, دلوں پہ مہر. اب آئیے آپ کو چھوٹا سا نتیجہ دے دوں. دلوں پہ مہر کی بات ہوئی, عقل پہ مہر کی بات نہیں ہوئی. کتنی ہی سازشیں ہمارے خلاف, مومنین کے خلاف, اسلام کے خلاف. جھوٹ کا بازار گرم ہے یا نہیں؟ جھوٹا پروپیگنڈا ہو رہا ہے کہ نہیں؟ لوگوں کو برگلایا اور بہکایا جا رہا ہے یا نہیں؟ کیوں؟ عقل ہے تو کر رہے ہیں نا, جان بوجھ کے جھوٹ جھوٹ جھوٹ, یعنی خود بھی جانتے ہیں کہ ہم جھوٹے ہیں. بس آج تک وہی سلسلہ جاری ہے, ختم اللہ علی قلوبہم. یہ وہ لوگ ہیں کہ اللہ نے جن کے دلوں پہ مہر لگا دی ہے. اللہ اللہ آئی. مشکل مرحلے سے میں نکل گیا, مشکل مرحلے سے نکل گیا. اب آئیے آگے بڑھتے ہیں. اب یہ آیات پیش کر دی میں نے, اب آئیے روایات کی طرف. کیا فرمایا میرے مولا نے؟ ہے تو بہت ساری روایات, لیکن میں جلدی جلدی گزر رہا ہوں تاکہ پھر وہاں تک پہنچا تو دوں کم از کم آج کی مجلس میں آپ کو, جہاں تک میں آپ کو پہنچانا چاہتا ہوں. پھر دو دن میرے اور آپ کے انشاءاللہ اگر زندگی رہی, لیکن یہ مقدمہ بنانا ضروری ہے. بنیادیں مضبوط تو عمارت مضبوط, بنیادیں کمزور تو عمارت ایسی دھوام سے گر جائے گی, گر جائے گی. اور کیونکہ میں جانتا ہوں کہ آج کل کی جو صورتحال ہے, جو مزاج ہمارے سننے والوں کا بنا دیا گیا ہے, حالانکہ یہ مزاج تھا نہیں. اپنے بزرگوں سے میں اکثر گلا کرتا ہوں کہ آپ نے ہماری کیسی تربیت کی, جب ہمیں ویسے ہی جنت میں جانا تھا تو کیوں اتنے ادب آداب سکھائے؟ ہاں مجبور ہیں, میں یہ کہنے پہ مجبور ہوں کہ تہذیب آپ نے بنائی, 250-300 سال لگے ہیں آپ کو پتا ہے اس عزاداری کی تہذیب بنانے میں. اس سب کانٹیننٹ کی بات کر رہا ہوں, برے صغیر کی دنیا کی نہیں بات کر رہا, عزاداری تو شروع سے ہے. تہذیب کی بات کر رہا ہوں, ایک تہذیب, وہ تہذیب کہ جس میں نسلیں پروان چڑھتی تھیں, دوسرے بھی آ کے سیکھ کے جاتے تھے. آج اپنے بچوں سے ڈر لگتا ہے کہ بھیا یہ جو سن کے آ رہا ہے, اللہ خیر کرے ابا کے منہ پہ ہی نہ کھڑا ہو جائے کہیں سنانے کے لیے. جنت میں تو ویسے ہی مجھے جانا ہے, چلو وہ مجلس کم اور معاذ اللہ کیا میں عرض کروں آپ کی خدمت میں. ایسا لگتا ہے آستینیں چڑھا کے کوئی پہلوان لڑائی وڑائی شروع کرنے والے ہیں, پتہ نہیں کیا کرنے والے ہیں, کیا ہونے جا رہے ہیں. لیکن لوگوں کو مزہ آتا ہے, وہ کہتے ہیں بھائی یہی لوگ سننا چاہتے ہیں. ہم کہتے کہ نہیں, ہم وہ سنانا چاہتے ہیں جو ہم چاہتے ہیں. لوگ سننا چاہتے ہیں, نہیں سننا چاہتے نہ سنے چلے جائیں, نہ پڑھوائیں, ہمیں تو کوئی غرض نہیں ہے. لیکن یہ نہیں ہو سکتا کہ لوگوں کی مرضی پر چلوں. بھائی لوگ یہ سننا چاہتے ہیں اس لیے سناتے ہیں, لوگ تو پتہ نہیں کیا کیا چاہتے ہیں, وہ سارے کام کرو گے تم. دین کا تماشا بنے خاموش رہو, دین کے ساتھ مذاق کیا جائے خاموش رہو, الٹی سیدھی جھوٹ بکواس سب کچھ کی جائے اور یہ کہہ کے کہنے دیا جائے کہ نہیں نہیں بھائی چھوڑو نہیں بولنا, بھائی آخر ممبر پہ بیٹھتا ہے. تو اگر ممبر پہ بیٹھنے والے کو سب کو ماننا ہے تو پھر آخر تک جاؤ, مانو نا سب کو, مانو سب کو, جو جو جہاں جہاں جس ممبر پہ بیٹھا تو مانو نا. वो भी तो मिंबर रसूल है कि नहीं है मिंबर रसूल, तो ये थोड़ी देखा जाएगा, देखा ये जाएगा कि कौन बैठा है, वरना तो लकड़ी का टुकड़ा है, इसके सिवा क्या है, ये मैं थोड़ी कह रहा हूं, तो मासूम ने फरमाया है ना, चौथे इमाम ने फरमाया लकड़ी का टुकड़ा है भाई, लेकिन मिंबर अगर पालानों का भी हो तो मिंबर है, क्यों, ये तो देखो कौन कह रहा है, क्या कह रहा है, अगर मकाम हजर इस्माइल पे उस पत्थर पे खड़ा हो जाए इब्राहिम हो या वारिस इब्राहिम तो वो मिंबर है, सफा मरवा की चोटी पर खड़ा हो जाए तो वो मिंबर है, घोड़े पर बैठ के खिताब करे तो वो मिंबर, नाके पर बैठ के खिताब करे तो वो मिंबर, ये मिंबर की तारीफ है, हमेशा याद रखना, सलवात दे दिए मोहम्मद आले मोहम्मद पर, आइए तो वो तहजीब तो लानी है ना, तो हम तो ये चाहते हैं कि वो वापस आ जाए किसी तरह, वो माहौल जो हमसे खो गया या हमसे छीना जा रहा है, इतनी मेहनत से हमारे बुजुर्गों ने आज़ादारी की एक तहजीब बनाई थी, वो सब सब पता नहीं कैसे क्या होता चला जा रहा है, कुछ समझ भी नहीं आ रहा हमें तो कि क्या हो रहा है, ये हमारे बच्चों का क्या होगा, हमारी नस्ल का क्या होगा, इन छोटे छोटे मासूम बच्चों का क्या होगा, ये तो यही समझे कि हाँ भाई यही चीज़ है, यही बस जीने और करना कराना कुछ नहीं, बस जन्नत में तो वैसे ही गए, नारा मारो जन्नत में जाओ, नारा मारो जन्नत में जाओ, किस्सा ख़त्म हो गया, हालांकि नारे तो मैं भी लगवाता हूँ और लगाता भी हूँ, आप सब जानते हैं, कोई नई बात तो नहीं है, लेकिन नहीं मज़हब हक्का के साथ कोई मजाक करे ये तो बर्दाश्त के काबिल नहीं है ना, मज़हब हक्का को सोशल मीडिया पे ना मालूम झूठे मंसूब कर दे, मासूमीन ने कुछ कहा भी नहीं मासूमीन के नाम से, आप कौन सा जाके किताबें देख रहे हैं किसने कहा कि नहीं कहा, सुबह से शाम तक झूठ बकवास ताकि अकायद को मुतजलजल किया जाए, अकायद को ख़राब किया जाए, आइए ये तो जुमला मुतजल था जो मैं ज़रूर कहता हूँ, मौला फरमाते हैं कि रुब्बा तालिल कुरान वल कुरान यलअनहु, बहुत से कारियाने कुरान ऐसे होंगे पढ़ने वाले होंगे कि कुरान पढ़ेंगे और कुरान उन पर लानत करेगा, वही है ना जिन्होंने अंबिया को कत्ल किया, मासूमीन को शहीद किया, अंबिया को शहीद किया, करबला में औलाद रसूल को कत्ल किया, वो कारियाने कुरान हुआ करें, होते हैं तो हुआ करें, तो उन पर लानत कर दें, कुरान पढ़ रहे हैं मगर कुरान रुबा तारी कुरान और कुरान यलन हो, और बहुत से कारियाने कुरान ऐसे हैं कि कुरान उनके हल्क से नीचे उतरा ही नहीं, कुरान उनके हल्क से नीचे उतरा ही नहीं, मौला फरमाते हैं क्या मतलब नीचे नहीं उतरा, ये नीचे क्यों कहा ऊपर क्यों नहीं कहा कि ऊपर जाते ही नहीं, यानी हल्क से नीचे और ऊपर में क्या फर्क है, ऊपर है दिमाग, दिमाग में चला गया बेशक चला गया, याद भी है ना, जब दिमाग में है तो याद है ना, याद है दिमाग में है, नीचे हल्क से नहीं उतरा, क्या मतलब नीचे नहीं उतरा, यानी दिल में नहीं आया, कुरान हल्क से नीचे उतरा ही नहीं, क्या मतलब, यानी दिल में आया ही नहीं, दिमाग में बेशक चला जाए, याद भी कर लेगा, तर्जुमा भी कर लेगा, तशरीह भी कर लेगा, तफसीर भी कर लेगा, आपको जिस धड़ल्ले पे डाल, जिस रास्ते पे डालना है उधर भी डाल देगा, जिधर मजमे को चाहेगा ले जाएगा, दिल में नहीं उतरा, क्यों, अक्ल में आना और है, दिल में आना और है, अगर दिल में कुरान उतर जाए तो फिर अक्ल जो कहेगी ये दिल अमल करवाएगा, जब ही तो कहते हैं काम करते भाई दिल नहीं मान रहा, किसी को भाई दिल ये कह रहा था कर दिया, तो बस हाकिम कौन है, आपसे जो काम करवाता है और जो नहीं करवाता उसका नाम है दिल, और अपने घरों में खुद ही देख लीजिएगा कि आपके दिल में है कौन, कमरों में लगी हुई तस्वीरें ऐलान कर देती हैं कि हलक से ऊपर बेशक जिक्र चला जाए, जो दिल में है वो दीवारों पे तस्वीर बता देती है कि दिल में कौन है, बाल कैसे बनाऊं, कपड़े कैसे पहनूं, इतना इशारा काफी है ना, काफी है कि नहीं, तो दिल की बात, इसीलिए दिल में जब कोई चीज उतर जाए तो सारी दुनिया भी मिलकर चाहे, जो भी दिल में उतर जाए, जिसके दिल में उतर जाए, गलत उतरे सही उतरे, उसके लिए जान दे देता है कि नहीं देता, मजाजी इश्क किसी से हो जाए जान दे देगा, होता है ना ऐसा, लीडरों से इश्क हो जाए, अभी लीडरों तो कोई लफ्ज नहीं है लेकिन इस्तेमाल में आ गया, लीडर इंग्लिश का लफ्ज है, रहनुमा उर्दू का लफ्ज है, रहनुमाओं बनता है वहां लीडर्स बनता है, लेकिन इन्हीं पढ़े लिखे हमारे रहनुमाओं ने लीडरों का लफ्ज ईजाद कर दिया नया लुगत में, तो अब हम भी वही कहते हैं क्योंकि ये सारे लीडर अपने आप को लीडरों में शामिल करते हैं। तो लीडरों में, लीडर दिल में उतर गए उनके लिए मर जाएगा, तो भाई ये मेरा लीडर है मैं तो इसके पीछे मरूंगा। अब ये अलग बात कि कयामत के दिन लीडर खुद अलग भाग रहा होगा, ये उसके पीछे भाग रहा होगा। अरे भाई तेरे चक्कर में तो मैं मरा हूं, उन्होंने कहा तेरे चक्कर में मुझे अपनी पड़ी है, तू मेरे चक्कर में क्यों मरा, तुझे दूसरे भी तो थे बताने वाले, उनकी क्यों नहीं सुनी, मेरी सुनने जा रहा था। तो ये दिल है ना दिल, कि इसमें जो उतर गया उसके पीछे जान तक दे देगा। लिहाजा इसलिए चौथे इमाम ने फरमाया था दरबार में कि तू जो कहता है कि मेरे इतने लाखों फॉलोवर तो सुन, तुम्हारी हुकूमत है लोगों की गर्दनों पर, हमारी हुकूमत है लोगों के दिलों पर। तुम्हारी हुकूमत है गर्दनों पे, हमारी हुकूमत है दिलों में। इधर तुम्हारी तलवार हटी गर्दनों से, तुम्हारी हुकूमत भी गई। सदियां गुजर जाएं, हजारों साल गुजर जाएं, हमारे मानने वाले, हमारे चाहने वाले मरते रहेंगे, कटते रहेंगे, लुटते रहेंगे, घर जलवाते रहेंगे, सारी दुनिया भी मिलकर उनके दिलों से हमारी हुकूमत नहीं खत्म कर सकती। अब समझ में आ गई बात, यह है आपका एजाज। कोई तैयार है इन मुसीबत और मसाइब के मुकाबले में अली और औलाद अली की मोहब्बत से हाथ उठा ले? तैयार है आप में से कोई? नहीं ना। तो भाई यही तो सबसे बड़ा मसला है कि एजाज तो मासूमीन ने दे दिया, अल्लाह ने दे दिया कि हमारे दिलों पे मोहर नहीं लगी हुई। भाई मर रहे हैं, कट रहे हैं, लुट रहे हैं, मगर उसके बावजूद अहले बैत का दामन नहीं छोड़ते। अब आइए उस मंजिल की तरफ जहां ले जाना चाहता था। फरमाते मासूम, अभी तो मैंने आपके सामने पढ़ा ना सातवें इमाम के हदीस। अब आइए और एक बात और बता दूं कि रसूल समेत कोई मासूम ऐसा नहीं जिसने फातिमा जहरा के फजाइल ना बयान किए। मैं तरतीब से, मैं आपको तरतीब से ला रहा हूं, आप ये ना समझिएगा कि मैं मजमून को छोड़ के जा रहा हूं, तरतीब से बता रहा हूं आपको, हुज्जत में बात हो रही है ना, आप सुनिए। अपनी जद्दे ताहिरा के बारे में क्या फरमाते हैं और जिंदगी रही, कल जो मैं रिवायत पेश करूंगा वो आपको एक तोहफा होगी मेरी तरफ से, हदिया होगी, क्योंकि अब वक्त इजाजत नहीं देता, क्योंकि कल शायद पूरी मजलिस उसी पे हो जाएगी, लेकिन आज मैं वो तो बांधता जाऊं ना कल के लिए मुकदमा, अगर जिंदगी है, शर्त जिंदगी है। तो अब आइए क्या फरमाते हैं छठे इमाम, फरमाते कि नहनु हुज्जतुल्लाह अलैकुम, हम यानी अइम्मा का गिरोह, हम इमाम, तुम सब इंसानों पर अल्लाह की हुज्जत है। नहनु हुज्जतुल्लाह अलैकुम, हम सब अइम्मा, तुम सब इंसानों पर अल्लाह की हुज्जत है। वह फातिमा तो हुज्जत अलैना, और फातिमा हम सब पर हुज्जत। ये बहुत आसानी से मैंने आपको जुमला दे दिया है, अभी जब इसकी तशरीह में जाऊंगा फिर आपको इल्म होगा कि मैं क्या कह रहा हूं। नहनो नहनु हुज्जतुल्लाह अलैकुम व फातिमतु हुज्जतु अलैना, हम सब पर हुज्जत है अल्लाह की और फातिमा हम पर हुज्जत। हर इमाम ने, हर मासूम ने कसीदे पढ़े। चलिए बाबा से शुरू करते हैं, यानी पैगंबर खत्मी मर्तबत सल्लल्लाहु अलैहि वालैहि वसल्लम। जल्दी से, वक्त बड़ी तेजी से गुजर जाते हैं, मुझे बड़ा गिला रहता है, जल्दी से गुजर जाता है वो, हालांकि मैं तो इतने नारे वारे भी नहीं लगवाता, मगर फिर भी मुझे शिद्दत से एहसान होने लगता है, घड़ी तेज 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 चलती जाती है, पता नहीं क्यों, लेकिन खैर कुछ 5-10 मिनट ले ले, ज्यादा कोई हरकत तो नहीं है। नहीं वो पता है क्या डर, और कोई नहीं, डर ये होता है कि अगर 5-10 मिनट पहले ही दिन ज्यादा ले लिए तो कल भाग जाएंगे आप सब, ऐसा तो नहीं करेंगे। चलिए सलवार भेजिए बुलंद आवाज से। आ آئیے وہاں سے شروع کریں. اور تمام جو دو تین روایتیں پیش کروں گا حدیثیں وہ مشترکہ ہیں, ٹھیک ہے, یعنی اس میں کوئی اختلاف نہیں ہے مکاتب فکر کے درمیان. اب دیکھیے جیسے فاطمہ تو بزعتم منی, فاطمہ میرا ٹکڑا ہے, صحیحہ میں آپ کو یہ حدیث مل جائے گی, چھ کے چھ میں نہیں ملے گی, دو میں مل جائے گی. اور ویسے بھی ہمارے برادران اہل سنت کبھی بھی اس حدیث کو رد نہیں کرتے. ایک یہ حدیث, دوسری فاطمہ تو امو ابیہا, فاطمہ اپنے بابا کی ماں ہے, اس پر بھی کسی کو کوئی اعتراض نہیں ہوگا. تیسری حدیث صحیح ترمذی سے, اسی پہ بات کر کے ختم, باقی دو پہ تفصیلی بات زندگی رہی کل پرسوں کریں گے, اور ایک اور بھی تحفہ آپ کو دیں گے. لیکن آج جو بات کرنا چاہتے ہیں جس حدیث پر, صحیح ترمذی کی ہے, اور جلد کا نام لوں, تیسرا لوں, چوتھا لوں, چھٹا لوں, یہ بڑا مسئلہ ہے. کیوں کہ پہلے تو یہ تین چار جلدوں میں تھی, اب جب جتنی شرح لکھی جا رہی ہے نا تو اس حساب سے جلدیں بڑھتی جا رہی ہیں. جیسے صحیح بخاری شریف کی جلدیں جو تھیں وہ 20 بھی ہیں, اب 30 بھی ہیں, 28 بھی ہیں, ایک نے نہیں لکھی, جو شرح لکھ رہا ہے پھر وہ اپنے حساب سے لکھ رہا ہے. جس طرح صحیح ترمذی کی تین جلدیں بھی ہیں, چار بھی ہیں, چھ بھی ہیں, 10 بھی ہیں, 15 بھی ہیں, اور مختلف چھاپے پاکستان میں الگ ترجمے کے ساتھ چھپ رہی ہیں, دنیا میں الگ. تو میں آپ کو باب بتا دیتا ہوں, باب فضائل اہل بیت صحیح ترمذی کا, یہ آخری حصے میں ہے. جتنی بھی جلدیں ہیں نا ان میں آخری حصے میں فہرست میں ملے گا. تین جلدوں والی صحیح ترمذی ہے تو تیسری جلد ہوگی, چار والی ہے تو چوتھی میں ہوگی, چھ ہوگی تو چھٹی میں. فضائل اہل بیت میں فضائل فاطمہ, یہ میں نے آپ کو اتنا حوالہ دے دیا, اور میں ذمہ دار ہوں جو آپ کو بتا رہا ہوں اس کا, میں ذمہ دار ہوں, اس سے حدیث پیش کر رہا ہوں آپ کو. اور یہ ہمارے یہاں بھی ہے, وہاں بھی ہے, اور اس میں فرماتے ہیں کہ اذا دخلت فاطمہ, جب بھی فاطمہ آتی تھی کہاں, پیغمبر ختم مرتبہ صلی اللہ علیہ وسلم کے پاس, جب بھی, یعنی ایک بار کی بات نہیں, ایک بار کی بات نہیں, اذا دخلت فاطمہ, جب بھی فاطمہ آتی تھی, جب بھی وارد ہوتی تھی خانہ رسول میں, قام علیہا رسول اللہ, جیسے ہی وہ آتی تھی اللہ کے رسول اپنی جگہ سے کھڑے ہو جاتے تھے, واجلسھا فی مکانہ, اور اپنی جگہ پہ یعنی اپنی مسند پہ اپنی بیٹی کو بٹھاتے تھے. یہ حدیث ہے, اور میرا کوئی بھی بھائی اس کو رد نہیں کرے گا. میں ویسے بھی مجلس سب کے لیے پڑھتا ہوں, جہاں تک میری آواز جا رہی, دل آزاری کرنا میرا شیوا ہے ہی نہیں, میرا مسلک نہیں ہے, میں نہیں چاہتا. میں تو چاہتا ہوں کہ پیغام پہنچایا جائے ہر جگہ, محبت کی بات کی جائے. آج کا دور اس زمانے میں یہ بھی سب سے بڑا جہاد ہے کہ محبت کے دو لفظ کسی سے بات کر لو, ورنہ اپنے لوگ بھی کہتے ہیں نہیں نہیں یہ کیا بات ہوئی, ایسے کیوں کریں. نہیں, بالکل آج وقت یہ, یہ اس کا بہت بڑی عبادت ہے. اس فساد کے معاشرے میں رواداری کی بات کرنا, محبت کی بات کرنا, یہ خود اپنی جگہ اپنی جان ہتھیلی پہ رکھتے برابر ہے, رکھنے کے برابر ہے. دوسروں کی تو مخالفت لو ہی لو, اپنوں کی بھی مخالفت اس چکر میں ہو جاتی ہے کہ یہ کیا کر رہے ہیں بھائی آپ. میں یہی کرتا ہوں کیونکہ میں جانتا ہوں کہ اہل بیت علیہ السلام نے, اللہ نے, رسول نے اسی کام کا حکم دیا ہے کہ محبتیں بانٹو, نفرتیں نہیں بانٹو. تو اس لیے میں حدیث بھی وہاں سے پڑھ رہا ہوں اپنے بھائیوں کی طرف سے, جو میرے بھائیوں نے لکھی ہے, خود نقل کی ہے, اور کوئی اس کی تردید نہیں کرتا. اذا دخلت فاطمہ تو قام علیہا رسول اللہ اجلسہا واجلسہا فی مکانہ, جب بھی آپ کی صاحبزادی تشریف لاتی تھی, یعنی ایک بار نہیں وہ بار بار ہوا فیل, تو آپ اپنی جگہ سے کھڑے ہو جاتے تھے اور اپنے مقام پہ یعنی اپنی مسند پہ اپنی بیٹی کو بٹھا دیتے تھے. ٹھیک ہے نا, آئیے یہ حدیث سب نے مانا ہے, کسی نے بھی سنے کہیں گے ہاں بھائی رسول نے فرمایا ہے. اور بہت سارے ایسے ہمارے علماء اہل سنت اللہ ان کو سلامت رکھے, وہ باقاعدہ اس حدیث کا ذکر کرتے ہیں, جمعہ کے خطبات میں بیان کرتے ہیں, میں نے خود سنا ہے, بڑے تفصیل سے اس واقعے کو بیان کرتے ہیں. اچھا آپ مجھے ایک بات بتائیے جو آگے میں لے کے جانا چاہ رہا ہوں, سنت رسول کسے کہتے ہیں؟ ہمارے یہاں سنت معصومین بن جاتا ہے, سنت رسول کامن ہے سب جگہ. سنت رسول کسے کہتے ہیں بھائی؟ قول رسول, فعل رسول, تقریر رسول, ان تین چیزوں کو کہتے ہیں سنت رسول. یعنی جو رسول نے فرمایا, جو رسول نے کر کے بتایا, اور جو کسی نے کیا رسول کے سامنے, رسول نے تائید کر دی, چاہے خاموش تائید. تو قول رسول, فعل رسول, تقریر رسول. تقریر رسول یعنی رسول کے سامنے کسی نے کوئی عمل انجام دیا اور آپ نے منع نہیں کیا, تو وہ کہلاتی ہے سنت رسول, اسی کو کہتے ہیں. اچھا, اور سنت رسول میں یہ بھی شرط نہیں کہ کتنی بار انجام دیا, حتیٰ کہ کوئی فعل اگر ایک بار بھی انجام دیا ہے تو وہ سنت رسول ہے. نیند وین تو نہیں آ رہی نا آپ لوگوں کو, آخری مرحلے میں اللہ دیکھیے, بابا آخری مرحلے میں سنت ہے سنت رسول، ایک بار بھی فیل انجام دیا. شب برات کے لیے یہی ہے نا کہ جو جاتے ہیں ہم لوگ بھی جاتے ہیں، ہمارے برادران تو بہت ہی زیادہ جاتے ہیں، شب برات میں کہہ لیجئے، شب برات میں کہہ لیجئے، قبرستانوں میں جاتے ہیں تو کہتے ہیں بھائی کیوں سنت رسول ہے، حضور جنت البقیع گئے. اور دوسرے جو نہیں چاہتے وہ کہتے ہیں کہ صاحب بس دو ہی بار تو گئے، بھائی دو بار گئے سنت تو ہے نا، ہاں بھائی گئے، بھائی گئے جانا ہے، اس کہتے ہیں سنت رسول. اب مجھے بتائیے کہ اس بات پہ سب کا اتفاق ہے کہ فاطمہ وہ بیٹی ہے کہ جب تشریف لاتی تھی حضور کھڑے ہو جاتے تھے، اپنی جگہ بٹھاتے تھے، اور ایک سے زیادہ بار یہ فعل انجام دیا. کوئی نادر نایاب کوئی حدیث، کوئی موضوع، کوئی ضعیف کوئی حدیث کوئی بتا دے کہ رسول کا یہ فعل سنت قرار پایا ہو. بھائی رسول انجام دے رہے ہیں نا تو پھر سنت کیوں نہیں بنا؟ جب رسول نے ایک فعل انجام دیا کہ بے دیکھیں نا بھائی، میں نے سنت کی تعریف بتا دی نا آپ کو، یہ سنت کی تعریف ہے. تو جب یہ سنت کی تعریف ہے تو جب نقل بھی کر رہے ہیں بار بار کہ جب رسول آتے تھے، جب بیٹی آتی تھی رسول کھڑے ہو جاتے تھے، تو بھائی سنت بن جانی چاہیے نا کہ جب بیٹی آئے کھڑے ہو جاؤ. کیوں؟ کیونکہ رسول اپنی بیٹی کے احترام میں کھڑے ہوتے تھے. ارے بیٹی کا کتنا ہی بڑا مقام کیوں نہ ہو، رسول کے زمانے میں بھی کتنا ہی بڑا مقام ہوتا ہو بیٹیوں کا، لیکن کبھی باپ ان کے تعظیم کے لیے کھڑے نہیں ہوئے. نسبت کی وجہ سے، حسب کی وجہ سے کتنی ہی خواتین ایسی ہیں کہ جنہیں بڑے بڑے مقام اس زمانے میں عطا ہوئے، لیکن کہیں بھی نہیں ملے گا کہ وہ اپنے گھر جاتی ہو اور ان کے بابا ان کے احترام میں کھڑے ہو جاتے ہو کہ سنت رسول ہے. ارے چھوڑیے، میں کہیں بھی اشارہ نہیں کر رہا، مولا عارفان، مولا متقیان، علی ابن ابی طالب، مجھے بتا دیجئے کہ وہ بیٹی جس کا نام ہی زینب ہے، اپنے بابا کی زینت ہے، تمام تر بلندیوں کے فضائل کی بلندیوں کے باوجود ثانیہ زہرا کی جتنی بھی فضیلتیں ہوں، کوئی ایک ضعیف روایت لا کے بتا دے کہ ثانیہ زہرا تشریف لائیں اور علی کھڑے ہو گئے ہوں. نہیں ہے نا، نہیں ہے. حسین کا ملے گا کہ زینب آتی تھی تشریف لاتی تھی، ثانیہ زہرا سلام اللہ علیہا، سید الشہداء کھڑے ہو جاتے تھے، کیونکہ بہن بھائی کا رشتہ ہے، برادری کا رشتہ ہے. اور جانتے ہیں حسین کہ کربلا میں میرے بعد میرے ہدف کو لے کر آگے بڑھنے والی ہے، لیکن کبھی بابا تو کھڑے نہیں ہوئے، کبھی علی تو کھڑے نہیں ہوئے. اور معذرت کے ساتھ آپ کے مزاجوں پہ گرا تو گزرے گا میرا جملہ، لیکن سن لیجئے کہ بیٹی کے لیے تو کھڑے ہوتے تھے. آپ بھی کہیں سے ڈھونڈ کر بتا دیجئے کہ مولا کائنات جیسے بادس خدا بزرگ کون ہے؟ محمد. محمد کے بعد کون ہے؟ علی سید الاولیاء. یہ تو خود فاطمہ زہرا نے اپنے خطبے میں کہا کہ میں اس کی شریک حیات، یا میرا وہ شریک حیات ہے جو تمام اولیاء کا سردار ہے. ہے کہ نہیں ہے؟ لیکن بتا دیجئے کہ علی آئے ہو اور اللہ کے رسول کھڑے ہوئے ہو، یہ حقیقت ہے. یہ نہ سمجھیے گا کہ میں کسی کے مرتبے کو گھٹا یا بڑھا رہا ہوں، نہیں، میں بتانا چاہتا ہوں کہ حجت کیوں ہے. یہ کیوں حجت ہے؟ بس ایک ہی ہستی ہے جس کے لیے رسول کھڑے ہوتے ہیں. اگر یہ باپ کی بیٹی کی تعظیم ہے، بیٹی اور باپ کے رشتے کی تعظیم ہے، پھر تو سنت ہونا چاہیے. ایک باپ اپنی بیٹی کی تعظیم کر رہا ہے، لہذا قیامت تک ہر باپ اپنی بیٹی کی تعظیم واجب نہیں تو کہیں سے مستحب لے آؤ، مستحب لے آؤ. کہ مستحب ہے جب بیٹی آئے تو کھڑے ہو جاؤ، ہے کہیں کسی فقہ میں نہیں، جتنی بھی فقہ عالم اسلام میں رائج ہیں، بلکہ کسی مذہب میں نہیں جتنے مذہب رائج ہیں کہ بیٹی آئے تو باپ کھڑا ہو جائے. اگر باپ اور بیٹی کی تعظیم کا رشتہ ہے پھر تو سنت ہونا چاہیے، کیونکہ سنت رسول ہے کہ بیٹی کی تعظیم میں کھڑے ہو جاؤ. بس جب یہ فعل سنت قرار نہیں پایا، نہیں پایا نا، سنت رسول قرار نہیں پایا، تو اس کا مطلب اس وقت بھی لوگ جانتے تھے کہ یہ تعظیم بیٹی کے رشتے کی حیثیت سے نہیں ہے، یہ تعظیم وہ مقام فاطمہ کی حیثیت سے ہے کہ یہ ام ابیہا ہے، یہ اصل ہے، ابھی میرا یہ جملہ کہ اسلام آگے نہیں بڑھے گا تشنہ تشریح ہے, جو کل انشاءاللہ زندگی رہی تو نوبت پہنچے گی اس کی تشریح کریں گے. سوال آپ کے ذہنوں میں چھوڑ کے جا رہا ہوں جو میں نے جملہ کہا ہے, لیکن آج یہیں تک یہ مقدمہ مکمل ہو گیا. آج مشکل منزل تھی نا, میں آپ کو یہاں تک لے آیا کہ سب پر حجت ہیں ائمہ طاہرین, فاطمہ ان پر حجت اور رسول احترام کر کے بتا رہے ہیں. تو معاذ اللہ خدا نہ کرے کیا یہ سمجھا جائے کہ مقام فاطمہ مقام رسول سے بلند ہے یا مقام فاطمہ مقام علی سے بلند ہے. نہیں 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 نہیں, اللہ نے جتنے بھی انوار مقدسہ خلق کیے تو کوئی مقصد ہے نا, ہر ایک کا الگ الگ. اگر سارا معاملہ کربلا میں طے ہو گیا, جنت دوزخ بھی کربلا میں بٹ گئی کہ بس اب آپ یہ کریں گے تو جنت میں جائیں باقی نہیں جائیں گے, تو پھر آگے نو اماموں کی ضرورت کیوں ہے بھائی؟ وہ جو بڑی بڑی عقل بندی کی باتیں کرتے ہیں, میں تو سیدھا سا طالب علم ہوں, تو ان عقل مندوں سے یہ سوال تو کر لیا کرو کم سے کم اکیلے میں. مجلس کو درم برم کرنے کی بات نہیں کر رہا ہوں, ہر چیز کا ایک تقدس ہوتا ہے, اس تقدس کو برقرار پیار سے تو سوال کر سکتے ہیں بزرگ کہ میرے بھائی یہ بتا دے کہ جب سب کچھ ہو گیا تو باقی نو امام کیوں آئے, ضرورت کیا تھی؟ معاذ اللہ, اللہ ایک ابس کام کرے گا؟ معاذ اللہ, ایسا ہو سکتا ہے کہ اللہ ابس کام؟ نہیں, اس کا مطلب ہر زمانے میں امام کی ضرورت ہے نا, ضرورت ہے تو امام آ رہا ہے, چوتھے امام کی ضرورت ہے تو آئے ہیں نا, پانچویں کی ضرورت ہے اور بارہویں کی ضرورت ہے نا, جبھی تو موجود ہے اب تک بھائی. پردے غیب میں صحیح ہے نا, آئے گا نا, ضرورت نہیں تو سارے مکاتب انتظار کس کا کر رہے ہیں؟ اپنے اپنے حساب سے صحیح نظریات کے تحت, مگر انتظار تو کر رہے ہیں نا سب کہ آئے گا, آئے گا آخری, تو ضرورت ہے تو آئے گا نا, تو ابس تو نہیں. لہٰذا ہر ایک کا الگ الگ مقام, ابھی الگ الگ مقام کی تفصیل میں بھی جائیں گے, اطمینان رکھیے آپ, بتائیں گے آپ کو, لیکن اتنا تو معلوم ہو گیا کہ رسول کا جو احترام ہے بیٹی کے رشتے کی حیثیت سے نہیں ہے, بلکہ تو رسول جانتے ہیں کہ بس اتم منی, میرا ٹکڑا ہے. کیا مطلب؟ میں رسول ہوں, یعنی کل رسول ہے, ہر حالت میں رسول ہے, ہر عالم میں رسول ہے, اٹھتے بیٹھتے رسول ہے, سوتے جاگتے رسول ہے. ہم اور ہمارے اہل سنت بھائیوں کا دونوں کا یہی عقیدہ ہے, سمجھ لیجئے. کچھ ہمارے برادران اس عقیدے سے تھوڑا سا اختلاف کر سکتے ہوں, لیکن ہم جانتے ہیں کہ رسول ہر حال میں رسول ہے, کل رسول ہے. تو جب کل رسول ہے اور کہتا ہے فاطمہ تو بس اتم منی, جب یہ فرماتا ہے فاطمہ تو بس اتم منی, تو کیا مطلب نکلا؟ کہ میرا ٹکڑا یعنی جزو رسالت ہے فاطمہ, اور اس کو کل سے الگ نہیں کیا جا سکتا, اس کے جز کو الگ نہیں کیا جا سکتا اس سے. لہذا یہ مطلب ہے اس کا, یہ احترام کس کا ہے؟ اس بسعت منی کا ہے, اس ام ابیہا کا ہے کہ جو اپنے بابا کی ماں کے مقام پر ہے. کیوں؟ انشاءاللہ میں نے عرض کیا کیونکہ وقت بہت ہو گیا, کل آپ جلدی آ جائیے. مجھے اچھا نہیں لگتا کہ سلام پڑھنے والوں کو ٹھوکا جائے. ہاں یہ خیال کیجئے کہ جو آپ کے مقامی پڑھنے والے ہیں ان کو کم پڑھوائیے, چار چار شعر, وہ بارہ بارہ پندرہ پندرہ شعر نہ پڑھے. اور جس کو پڑھنے کے لیے بلایا آپ نے اس کو بیچارے کو زیادہ وقت دیا, تو بیچارہ آج پانچ شعر پڑھ کے چلا گیا میری وجہ سے, ان کو بھی دو قطعوں پہ گزارا کرنا پڑا. لیکن میں 10 بجے بیٹھ جاؤں گا, یہ میں نے بتا دیا. آپ لوگ جلدی تشریف لے آئیں گے, 9 بجے تو ان سب کو سن لیجیے گا, 10-15 منٹ وہ سلام پڑھنے والوں کو مل جائے, کچھ وقت ہمارے خطیب حسینیت کو بھی مل جائے, نقی صاحب کو, ان کو بھی مل جائے, تو سب کا ہو جائے گا. لیکن مجھے بھی کچھ تھوڑا سا وقت مل جائے. اب میں کیا 10:30 بجے بیٹھوں گا تو پھر کب تک پڑھوں گا؟ پھر آپ کہیں گے پھر آپ کو نیند آنی شروع ہوتی ہے, لوگ سونا شروع ہو جاتے ہیں. میں اوپر سے دیکھتا ہوں, ہاں یہ میری, یہ میرا مزاج ہے کہ جو سو رہا ہوتا ہے میں اس کی طرف نہیں دیکھتا. کیوں؟ کہ سب اس کو دیکھنے لگتے ہیں, پھر وہ احانت ہوتی ہے نا, عزت نفس پہ آنچ آتی ہے. تو اس لیے سونے والے کو سمجھا رہا ہوں کہ یہ نہ سمجھے گا کہ میں نے آپ کو دیکھا نہیں تھا, مگر میں جان کے آپ کی طرف نہیں دیکھ رہا تھا. اگر آپ کو دیکھتا تو سب آپ کو دیکھنے لگتے اور عزت نفس مجروح ہو جاتی ہے. آپ کی تو پیغام پہنچا دیا جاتا, یہ خیال رکھیے گا. صلوات بھیج دیجیے محمد علی محمد. میں کچھ تو ہے نا یہ فاطمہ کہ جس کے لیے رسول پہلے سے آمادہ کر رہے ہیں اپنی بیٹی کو. بس میں منزل کی طرف آ گیا, پہلے سے آمادہ کر رہے ہیں کہ میرے بعد جو آنے والا وقت ہے, آنے والی مصیبت ہے, اس کے لیے اپنے آپ کو تیار رکھنا. اچھا کتنے دن ہیں؟ حضور کے وصال اور شہزادی کونین کے وصال میں 95 یا 75 دن, بس 28 सफर से 13 जमादी अव्वल की तारीख रखें जो अभी गुजरी है तो 75 दिन, 3 जमादी उसानी रखें तो 95 दिन। रिवायात में यही लिखा है कि आप हुजूर के बाद 75 दिन हयात, ये ज़ाहरी हयात के जो दिन गुजारे आपने 75 दिन, और कहीं लिखा है 95 दिन, क्योंकि कलबी नुस्खे होते थे ना, इसी 75 जो अरबी में लिखा जाता है 95 में शुबा हुआ, लिहाजा दो तारीखें वजूद में आ गई, 13 जमादी अव्वल और 3 जमादी उस्सानी, लिहाजा कोई बात नहीं। इन दोनों तारीखों में मजालिस बरपा होती है तो किसका जिक्र होता है? शहजादी कौनैन का होता है ना। दोनों तारीखों में अय्याम फातिमा मनाए जाते हैं, तमाम हमारे मराज़-ए-ज़ाम जो है खुद उनके हुसैनियों में, उनके घरों में ये मजालिस बरपा होती हैं अय्याम फातिमा के नाम से, दोनों तारीखों में, क्योंकि मैं रहा हूँ 13-14 साल वहाँ, तो मैंने खुद देखा जितने मराज हैं उन सब की बैरोनियाँ कहलाती हैं उनके घरों में या उनके हुसैनियाँ होते हैं वहाँ पर। जमादी अव्वल में भी अय्याम फातिमा की मजालिस और जमादी उस्सानी में भी, आपके यहाँ तो अभी आया है ना ये सिलसिला शुरू हुआ, वहाँ तो शुरू से हमेशा से अय्याम फातिमा मनाए जाते हैं। क्यों? सब जानते हैं कि मकाम फातिमा क्या है। मकाम फातिमा तक तो खैर कोई नहीं पहुँच सकता, लेकिन अहमियत को जानते हैं कि असल उसूल कौन है, असल कौन है, चढ़ कौन है, किसने ये कबूल किया। आप देखें ना कि कौन सी माँ ऐसी है कि उसका बच्चा दुनिया में आए और उसी वक्त उसको ये खबर मिल जाए कि ये बेदर्दी से पुश्ते गर्दन से ज़िबा कर दे। अच्छा ये फरमाइए कि अगर जब ये खबर मिली है मासूम कौनैन को, अगर वो दुआ करें बारे इलाह में ये इम्तिहान नहीं दे सकती, तो क्या आपकी दुआ रद्द होगी? नहीं होगी ना, उनसे ज़्यादा मुस्तजाब दुआ कौन है? कोई है? कोई नहीं है ना। मगर क्या ये दुआ मांगी फातिमा जहरा ने? मैं आपसे फ़र्ज़ कायम कर रहा हूँ, फ़र्ज़ कर लें शहजादी ये दुआ करें कि परवरदिगार माबूद मैं ये इम्तिहान नहीं दे सकती अपने बच्चों का, अपनी बच्चियों का, ये करबला का इम्तिहान नहीं लेता अल्लाह, इम्तिहान कबूल कर लेता। भाई आखिर जनाब अय्यूब ने अपने इम्तिहान के ख़त्म करने की दुआ मांगी, अल्लाह ने कबूल कर ली। जनाब यूनुस ने रहम माही में, शिकम माही में दुआ मांगी, अल्लाह ने कबूल कर ली, परवरदिगार से निजात दे दे मुझे। जिस जिसने जैसे दुआ मांगी अल्लाह ने कबूल कर लिया, उनकी मुसीबतों को ख़त्म कर दिया। जनाब यूसुफ ने दुआ मांगी, परवरदिगार मुझे जिंदान से रिहा तक रिहा कर दिया जाइए। जनाब याकूब ने दुआ मांगी, बारे इलाह मेरी बसीरत चली गई, आँखों पे चर्बी आ गई, मेरा बेटा मुझे मिला दे, अल्लाह ने दे दिया, मिला दिया। नबी रहे कि नहीं रहे, मासूम रहे, नबी रहे, दुआ कबूल कर ली। यही तो मैं आपसे पूछ रहा हूँ, क्योंकि सैयदा ये दुआ मांगे तो क्या पूरी नहीं होगी? लेकिन कहीं दुआ मांगी फातिमा जहरा ने? कहीं दुआ नहीं मांगी कि माबूद मेरे बच्चों को से ये इम्तिहान नहीं ले, मुझसे ये इम्तिहान नहीं ले, मैं अपने बच्चों का इम्तिहान नहीं दे सकती। बस इसीलिए तो फातिमा फातिमा है। क्यों? कबूल किया फातिमा ने इन सारे इम्तिहानात को, और कोई कायनात में था ही नहीं ऐसा। फातिमा जानती है कि अगर मेरे बच्चे कुर्बानी नहीं देंगे, इस्लाम मुकम्मल हो चुका, दीन मुकम्मल हो चुका, किताब आ चुकी, तो फिर एक और दीन चाहिए, फिर एक और रसूल चाहिए, क्योंकि ये कुर्बानी ज़रूरी है, फिर एक और रसूल, फिर एक और किताब। लिहाजा इसलिए फातिमा जहरा ने कबूल किया इन कुर्बानियों को देना कि माबूद तेरा दीन बाकी रहना चाहिए, मेरे नाना की शरीयत बाकी रहना चाहिए, मेरा घर लुटता है लुट जाए, मेरा घर उजड़ता है उजड़ जाए। इसलिए मकाम फातिमा इतना बुलंद है। मैंने तो अभी एक ही जुमला कहा है, अभी तो मैं जिंदगी रही, कल परसों और आपके सामने पेश करूंगा इस मामले में दलाइल के हुज्जत क्यों है। एक एक मकाम पर हुज्जत है फातिमा, हर मकाम पर हुज्जत है। कैसी हुज्जत है फातिमा? मलकुल मौत को कहीं आने जाने के लिए किसी की इजाजत दरकार है? नहीं। अंबिया के घरों में भी दाखिल होने के लिए इजाजत नहीं चाहिए। सिर्फ रूह कब्ज करते वक्त अंबिया से इजाजत लेता है कि भाई अल्लाह का हुक्म आ गया, मैं आ गया हूं, तैयार हो जाइए, इतना है बस, इतना है बस, इससे ज्यादा नहीं। या आवाज दे के आएगा अंबिया के घरों में, आवाज दे के आएंगे। बल्कि हजरत इज़राइल अलैहिस्सलाम मलकुल मौत जिन्हें कहा जाता है तशरीफ लाएंगे। लेकिन जानते हैं कि यहां क्या हुआ? जब मासूम कौनैन के जानू पे बाबा का सर है और राज़ो नियाज़ बाप और बेटी में आखिर में गुफ्तगू हुई है,
उस गुफ्तगु के दौरान कभी फातिमा रोती थी कभी मुस्कुराती थी, है ना रिवायतें ये सब, कभी रोती थी कभी मुस्कुराती थी। इस आलम में दक्कुल बाब हुआ और शहजादी ने सर उठाकर कहा कि जो भी है वापस चले जाओ, अभी रसूल की बेटी उसके सरहाने बैठी। खामोशी हो गई। फिर बाप और बेटी में गुफ्तगू हो रही है, फिर थोड़ी देर बाद दक्कुल बाब हुआ, फिर शहजादी ने सर उठा के कहा जो भी है चले जाओ, अभी रसूल की बेटी उसके पास बैठी। जब थोड़ी देर बाद तीसरी बार दक्कुल बाब हुआ तो अब सख्त लहजे में शहजादी ने कहा तुमने सुना नहीं, मैं फातिमा रसूल की बेटी तुमसे कह रही हूं। मफहूम यह है उस रिवायत का, खुलासा यह है जो बयान कर रहा हूं। चले जाओ, अभी फातिमा बैठी है, रसूल की बेटी बैठी। अब रसूल ने आंखें खोली और फरमाते मेरी बच्ची जानती है कौन है, ये वो है जिसे कोई भी दहलीज पार करने के लिए किसी की इजाजत की जरूरत नहीं, मेरी बच्ची इजाजत दे दे इसलिए कि इसे कहीं जाने के लिए इजाजत की जरूरत नहीं, मगर इस दहलीज को पार नहीं कर सकता जब तक तू इजाजत ना दे। मेरी और तेरी जुदाई, मेरे और तेरे फिराक का वक्त आ गया। ये है फातिमा, ये मंजिलत, ये मनसब किसी को हासिल है नहीं है। इन 75 और 95 दिनों में हुआ क्या, जहां मैंने वो आखिरी मजलिस दो दिन पहले खत्म की है वहां से शुरू कर रहा हूं मसाहिब का आगाज, कि इन 75 दिनों में इस बीवी का ये हाल हो गया था कि सिने मुबारक है 19 साल, 21 साल, 23 साल, बस इतना ही है ना, जिसने बहुत ज्यादा लिखा 25 साल। अरे तो मुझे इंसाफ से बताओ कि अगर 25 साल भी लिख रहे हो तुम तो क्या 25 साल ज़ईफ़ी का उम्र, ज़ईफ़ी का साल है, ज़ईफ़ी का सिन है। कितनी मुसीबतें पड़ी दुख्तरे रसूल पर कि आप एक ज़ईफ़ा की सूरत में आ गए, कमर खमीदा हो गई, झुक गई, कमर झुक गई थी शहजादी, हर वक्त तप बुखार में और सख्ती से सर को चादर के टुकड़े से, रुमाल से या दुपट्टे से बांध के रखती थी, हर वक्त शदीद दर्द और बुखार और कमर झुक गई, कमर खमीदा हो गई थी, एक ज़ईफ़ा की सूरत में आ गई थी दुख्तरे रसूल। कितनी मुसीबतें पड़ी कि शहजादी फरमाती है सुब्बत अलैया मसाएब लवन्नहा सुब्बत अलल अय्या में सिर ना लया लिया, ए बाबा आपके बाद मुझ पर इतनी मुसीबतें पड़ी कि अगर रोशन दिनों पर वो मुसीबतें पड़ती तो सियाह रातों में तब्दील हो जाती। कैसी मुसीबतें अजादारों, कैसी मुसीबतें, क्या इतनी मुसीबत कम है कि शहजादी के घर पर इस तरह से हल्ला बोला जाए और घर में छोटे छोटे बच्चे मौजूद, हसन हुसैन मौजूद हो, ज़ैनब उम्मे कुलसुम मौजूद हो। बस आखिरी जुमले सुन लीजिए कि ले मैं इतना अर्ज करता हूं कि शहजादी इतना तो हुआ कि मदीने वालों को जब आपका रोना गरा गुजरा और उन्होंने शिकायत की अली से कि या अली दुख्तरे रसूल के रोने से हम बहुत परेशान हैं, कोई एक वक्त मुकर्रर कर दीजिए, या रात में रो लें या दिन में, उनको पैगाम दे दीजिए। और अली ने रोते हुए ये पैगाम दिया था, मैं फिर भी कहता हूं कि मासूम कौनैन कोई मुकाबला, कोई मुकायसा नहीं है, कोई मुवाजना नहीं है आपके मसाइब का किसी के भी साथ, लेकिन इस गुनाहगार नाचीज आजिज को बस ये अर्ज करना है आपकी खिदमत में कि इतना तो हुआ कि अली ने जन्नतुल बकी के पीछे आपकी गिरियाउजारी कर, आपके गिरियाउजारी करने के लिए बैतुल हुज्न तो बना दिया, आप जितने रोज बाबा से जुदा रही आप रोती रही, आप गिरिया करती रहे, अरे आपकी बच्ची ज़ैनब क्या करे, घर में 72 लाशें पड़े हैं, गंजे शहीदा में 72 लाशें, उन लाशों में 18 बनी हाशिम, उन लाशों में अब्बास, उन लाशों में अली अकबर, उन लाशों में कासिम व आल मोहम्मद, और सबसे बढ़कर आपका मां आया हुसैन, लाशें लाशा टाप घोड़ों की टाप
اور بیویاں دوڑ کر زینب کے خیمے میں جمع ہیں۔ ارے کیسے روئے زینب اپنے بھائی کو، ایک خیمہ جلتا ہے، دوسرا خیمہ، دوسرا خیمہ جلتا ہے، تیسرا خیمہ، کیسے ماتم کرے حسین کا کہ حسین کے بعد امامت کو بچانے کی ذمہ داری زینب پر ہے۔ جب خیمہ جلتا ہے پشت پہ کوئی گٹھڑی سی لاد کے نکلتی ہے۔ حمید بن مسلم کہتا ہے میں نے غور سے دیکھا، گٹھڑی نہیں تھی، ایک بیمار اور لاغر جوان، یہ زینب ہے۔ اے فاطمہ آپ کی بیٹی جو جلتے ہوئے خیموں سے امامت کو بچا بچا کر لا رہی ہے، کیا کرے زینب جب آخری خیمہ باقی بچے؟ جل کے مر جانا آسان تھا، خیمے سے باہر نکلنا مشکل تھا۔ کتنا بڑا امتحان ثانیہ زہرا کا جب سید سجاد نے فرمایا کہ پھپھی اماں باہر بھی نکلنا ہے، اور کچھ بعید نہیں کہ کہا ہو فرمایا ہو صرف خیمے سے باہر نہیں نکلنا، ابھی سر سے چادر بھی چھنے گی، ابھی تازیانے بھی مارے جائیں گے، ابھی بازو میں رسم بھی باندھی جائے گی، ابھی کشا کشا کوفہ اور شام کے بازاروں میں بھی پھرائے۔ اللہ لعنت اللہ علی القوم الظالمین۔ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلِبٍ يَنْقَلِبُونَ۔ باری اللہ بحق محمد و آل محمد ہمارے اس قلیل عمل کو قبول فرما لے۔ اپنی حاجات اپنی امام زمانہ کے توسل سے تیری بارگاہ میں پیش کرتے ہیں۔ دنیا میں جہاں کہیں بھی مومنین آباد ہیں ان کی جان و مال، عزت و آبرو کی حفاظت فرما۔ عزاداران حسین کو اپنے حفظ و امان میں رکھ۔ جو مومنین عزادار ہونے کے جرم میں شہید کر دیے گئے انہیں شہداء کربلا کے ساتھ محشور فرما۔ جو بیمار ہیں، زخمی ہیں، بحق بیمار کربلا، ان سب کو صحت کاملہ عاجلہ عطا فرما۔ باری الہ بے گناہ اسیروں کو، خاص طور پر ہمارے اسیروں کو اور ہمارے لاپتہ جوانوں کو خیر و عافیت سے ان کے گھروں تک پہنچا دے۔ ظالموں کے چنگل سے انہیں رہائی عطا فرما دے۔ بار الہ ہماری ملت میں اتحاد، اتفاق، الفت اور محبت پیدا کر دے۔ دشمن ہمارے انتشار سے فائدہ اٹھانے کی کوشش کرتا ہے۔ بار الہ دنیا میں جہاں کہیں بھی مومنین باطل قوتوں سے برسر پیکار ہیں، مومنین کو فتح و نصرت عطا فرما۔ دشمنان اسلام کو، دشمنان اہل بیت کو شکست فاش سے دوچار کر دے۔ ہمارے ملک کو دہشت گردوں سے پاک کر دے۔ دہشت گردوں کو تباہ و برباد کر دے۔ ان کے ٹھکانوں کو برباد کر دے۔ ان کے سہولت کاروں کو، ان کے سرپرستوں کو ذلیل و رسوا کر دے۔ ہماری سرحدوں کی حفاظت فرما۔ جو بھی بے گناہ مارے جا رہے ہیں، یاد رکھیے انسانیت کا تقاضا یہ ہے کہ چاہے وہ پولیس کے سپاہی ہوں، چاہے وہ رینجرز کے، چاہے وہ فوج کے جوان ایل او سی پہ شہید کیے جا رہے ہوں، ہم پر کسی نے کتنے بھی ظلم کیے، لیکن اہل بیت کا یہ سبق یاد رکھنا، یہ سبق یاد رکھنا کہ آواز جب اٹھانا بطور کلی مظلوم کے لیے اٹھانا۔ تو جو بھی یہ دہشت گردوں کے ہاتھوں مارے جا رہے ہیں، بار الہ ان سب کے لیے ہماری دعا ہے کہ ان کے خاندانوں کو صبر جمیل عطا فرما۔ بار الہ ہمارے شہروں میں امن و امان قائم کر دے، ہمارے دلوں کو ایک دوسرے کے لیے کشادہ کر دے۔ بار الہ ہمارے محلوں میں، ہمارے گلیوں میں ایک دوسرے کے ساتھ بھائی چارے اور محبت سے رہنے کی توفیق عطا فرما۔ ہم اس قابل نہیں ہیں، اس قابل بنا دے جب تیری آخری حجت کا ظہور ہو تو ہم اس کے ادنا سے سپاہیوں میں شامل ہوں۔ تعجیل فرما ظہور امام زمانہ میں۔ آپ سے درخواست کروں گا اپنے تمام مرحومین کے لیے اور جن کا کوئی پڑھنے والا نہیں ان کو شامل کر کر، تمام شہداء ملت کے سال ثواب کے لیے فاتحہ پڑھ کر مخت